नमस्कार। विभिन्न विषय र सन्दर्भमा कुराकानी गरिने दैनिक प्रभातीय प्रस्तुति अन्तर्सम्वादबाट म प्रवीण पोखरेल। दशैं तिहार छठ लगायतका ठूला चाडपर्वहरू नेपालीहरूको घर आँगनमा आइसकेको छ। यी चाडपर्वमा घरदेखि टाढा टाढा बसेका परिवारका सदस्यहरू आफ्नो गाउँघरमा पुग्ने परम्परा रहिआएको छ। चाडपर्व नजिकिने क्रमसँगै यातायातको आवागमनमा पनि बढ़ी चाप देखिन्छ। यो सँगै प्रत्येक वर्ष चाडपर्वको यो आवागमन दर बढ़ेसँगै दुर्घटनाको दर पनि बढ़ेका उदाहरणहरू हामीसँग छन्। यी दुर्घटनालाई न्यूनीकरण गर्न सरकारले प्रयास त गरिरहेको छ, तर दुर्घटना न्यूनीकरण हुन सकिरहेको छैन। अब सड़कको अवस्थादेखि लिएर यातायातको अवस्था लगायतका दुर्घटनाका कारक तत्व यिनै रहेका छन्। सँगै अब चालक सहचालकहरूको अलिकति हेलचक्राइले पनि यो दुर्घटनाको अवस्था आउने गरेका हामीले देखेका छौं र यसको घटनाले पनि त्यो देखाउँछ। सँगै अब चाडपर्वमा शान्ति सुरक्षा पनि अहम प्रश्न बनेको छ। चाडपर्व नजिकिएसँगै सामाजिक भनौं न समाजमा धेरै मानिसहरूको आवाज जावत हुने र सँगै बसेर चाडपर्व मनाउनु पर्ने र यसले गर्दा चाहिँ अलिकति समाजमा केही अलिकति यो शान्तिमा अलिकति खलबल पुगेका घटनाहरू पनि हाम्रो समाजमा देखिने गरेको छ। यो सँगै अब चाडपर्वमा महँगीको समस्या, बजार अनुगमनको समस्या पनि एउटा महत्वपूर्ण पाटो बन्दै गरेको छ र चाडपर्वको मौका छोपेर व्यापारीहरूले सामान सरसामग्रीहरू चाहिँ महँगोमा बेच्ने परिपाटी पनि छँदैछ। अब यी सबै जुन खालका विकृतिहरू छन् यसको न्यूनीकरणका लागि गृह मन्त्रालयले के गर्दैछ, सँगै गृह मन्त्रालयले अब यो चाडपर्वमा हुने आवागमन सँगै यसले निम्त्याउने दुर्घटनालाई न्यूनीकरण गर्न विभिन्न प्रयासहरू पनि गरेको छ। हिजो मात्र चाडपर्वको यो यातायातको सहज व्यवस्थापनका लागि टाइम कार्ड लागू गर्ने निर्णय पनि भएको छ। सरकारले गृह सहसचिव एवं प्रवक्ता फणीन्द्र मणि पोखरेलको संयोजकत्वमा एउटा समिति पनि गठन गरेको छ यातायात सुरक्षालाई मध्यनजर गर्दै। यी लगायतका विषयमा आज हामी गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता फणीन्द्र मणि पोखरेलसँग कुराकानी गर्छौं। स्वागत छ प्रवक्ताजी कार्यक्रममा यहाँलाई।
धन्यवाद।
हजुर, यी कुराहरू मैले उल्लेख गरे। अब सरकारले विभिन्न प्रयासहरू गरिरहेको छ पछिल्लो समय अब चाडपर्व लक्षित भनौं न, यी प्रयासहरू के कस्ता छन्? चाडपर्वलाई सुरक्षित सँगै यातायातको सुरक्षादेखि लिएर अब समाजमा हुने जुन खालको अशान्तिलाई रोक्न यो रोकथामका लागि के कस्ता प्रयासहरू गरिरहेको छ गृह मन्त्रालयले अहिले?
चाडपर्वमा मुख्य रूपमा मान्छेहरूले सबभन्दा पहिले हामीले शान्ति सुरक्षाको व्यवस्थापन जरुरी हुन्छ र शान्ति सुरक्षाको व्यवस्थापन गर्न चाडपर्वमा विशेष सुरक्षा योजना तयार गर्ने भनेर हामीले सबै जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिइसकेको छ र चाडपर्व केन्द्रित सुरक्षा योजना तयार गरेर उहाँहरू कार्यान्वयनको अवस्थामा आइसक्नु भएको अवस्था छ। त्यसै गरी दैनिक उपभोग्य वस्तुहरूको आपूर्तिमा सहजता ल्याउने भनेर पनि हामीले निर्देशन दिएको छ र उहाँहरूले उद्योग वाणिज्य सँगसँग विभिन्न व्यावसायिक संघ संस्थाहरूसँग समन्वय गरेर बजारमा उपभोग्य वस्तुहरू सरल र सुलभ मूल्यमा उपलब्ध गराउने व्यवस्थापन गरिराख्नु भएको पनि अवस्था छ। त्यसै गरी चाडपर्वमा बढी भिडभाड हुने यातायात साधन हो, एकमुष्ट मान्छेहरू विभिन्न आफ्नो गन्तव्य स्थलमा रोजगारी र विभिन्न सिलसिलामा घर छोडेर बाहिर बस्नु भएको हुन्छ। त्यस्तो अवस्थामा उहाँहरूले आफ्नो गन्तव्य स्थल घरसम्म पुग्नको लागि यातायातका साधनहरू बढी भिडभाड हुन सक्छ, त्यसको बढी भिडभाड नगर्नु, भिडभाड भए पनि यातायात छतमा र झुन्डिएर यात्रा नगर्न नदिनु, गरेमा त्यसलाई कारवाही गर्नु र यातायातको मेकानिकल टेस्ट गर्ने, त्यसपछि यातायातका अरू साधन जस्तो बिमा गरेको छ कि छैन, त्यसपछि यातायातका साधनमा गाडीले त्यो गाडी कसरी हाँकिराखेको छ, कमसेकम पेसेन्जरले पनि त्यो कम्प्लेन गर्ने मेकानिजम डेभलप गर्नु भनेर यस्ता एउटा हामीले हिजै मात्रै नेपाल सरकारबाट गठित समितिको बैठक बसेर हामीले निर्णय गरेका छौँ र त्यो कार्यान्वयन गर्न हिजै हामीले सम्बन्धित विभाग, सम्बन्धित निर्देशनालय, नेपाल प्रहरी, सशस्त्र प्रहरीमा हामीले पत्र जारी गरिसकेको अवस्था पनि छ।
अब यही सड़क सुरक्षालाई नै केन्द्रित गरौं, अब यहाँहरूले त्यो निर्णय गर्नु भएको छ, तर यात्रुहरू चाहिँ जसरी पनि घर पुग्नुपर्ने उनीहरूको बाध्यता पनि हुन्छ, अब त्यो बाध्यतामा उनीहरू छतमा बस्न पनि तयार हुन्छन्, झुण्डिएर यात्रा गर्न पनि तयार हुन्छन्। अब यो अवस्थामा उनीहरूको आवश्यकता भनेको त सहज रूपमा यातायातका साधनहरूको व्यवस्थापन हुनु हो, अब यसमा चाहिँ यहाँहरूले कसरी काम गर्दै हुनुहुन्छ?
सहज रूपमा अब त्यो गर्नको लागि राम्रो गाडीहरू कता छन् तपाईँहरूको अरू बेचल्तीका रूटहरूबाट पनि ल्याएर यातायात व्यवसायीहरूले त्यो ठाउँमा गाडीहरूको व्यवस्थापन गर्नुहुनेछ। हिजो हाम्रो बैठकमा उहाँहरू पनि बस्नु भएको थियो, यातायात व्यवसायीहरू पनि बस्नु भएको थियो, उहाँहरूले पनि हामी त्यसलाई सहज रूपमा मिलाउँछौँ। तर पनि भिडभाड त केही हुन्छ नै, भिडभाड हुन्छ भनेर हामी छतमा चढ्न र झुन्डिएर यात्रा गर्न चाहिँ दिँदैनौँ। र अरू हाम्रा बेसिक कुराहरू जस्तो दुईटा ड्राइभरहरू राख्ने लामो दूरीमा, त्यसपछि स्पिडमा बढी हाँक्छन् कि भनेर कुन एरिया हो पहिचान गरेर त्यसमा टाइम कार्ड लागू गर्ने भन्ने कुराहरू पनि हिजो गरेको छ। अब असहज त हुन्छ नै, अब यो भनेको एउटा भिडभाड हुने हाम्रो राष्ट्रिय चाड पनि हो, त्यो चाडमा असहजताका बावजुद पनि हामीले सहजता बनाउनु पर्छ भनेर हामी लागेका छौँ।
अब यो समय नियमित जस्तो पनि होइन, धेरै यात्रुहरू एकैचोटि यातायातमा चढ्नुपर्ने, यात्रा गर्नुपर्ने अवस्था पनि हुन्छ यो चाडपर्वमा। अब यातायात कति सीमित छ, कति भनौँ न यातायातका साधनहरू पनि त्यो अनुसारकै छ होला। अब यसमा चाहिँ एकैचोटि यो सवारी भनौँ यात्रुहरू बढ्दा, अब यसको व्यवस्थापन निजी क्षेत्रले नगर्न पनि सक्छ, अब अथवा एक ठाउँका लागि रूट पाएका यात्रु यो भनौँ सवारी साधनहरू अर्को रूटमा चल्न नपाउँदा त्यो अभाव, त्यो रूटमा चाहिँ सवारी साधनको अभाव पनि हुन सक्छ। अब यो अभावलाई न्यूनीकरण गर्न व्यवसायीहरूसँग यहाँहरूले कसरी छलफल गर्नुभयो, कस्तो निर्देशन दिनुभयो?
हामीले हिजो यातायातको प्रतिनिधि पनि, यातायात कार्यालयको प्रतिनिधि पनि हुनुहुन्थ्यो, यातायात विभागको प्रतिनिधि हुनुहुन्थ्यो, त्यसै गरी यातायात व्यवसायी पनि हुनुहुन्थ्यो। उहाँहरूले रूट पर्मिट खुल्ला गर्नुभएको छ, यातायात व्यवस्था विभागले रूट पर्मिट खुल्ला गरेपछि, खुल्ला गर्नु भन्नुको अर्थ चाहिँ सबै गाडीलाई जस्ता पायो उस्ता गाडीलाई रूट पर्मिट दिने भन्ने चाहिँ होइन, मेकानिकल टेस्ट गरेका र व्यवस्थित गाडीहरू हुनु पर्यो, र अन्य रूटमा प्रयोग गरेका गाडीहरू पनि त्यो चेन्ज भएर उहाँहरूले दिन सक्नुहुन्छ।
अब यो सँगै अलिकति भनौ न यो दुर्घटना न्यूनीकरण गर्नका लागि सड़क पनि त्यतिकै राम्रो हुनु जरूरी छ। अब अहिले हेर्दा सड़कको अवस्था नाजुक नै छ, अब अहिले त पानी पनि परिरहेको छ, यो समयमा अलिकति भनौ न पानी परिराख्दा सड़क अवरुद्ध हुने, सड़क प्रभावित हुने सम्भावना पनि त्यतिकै छ। अब काठमाडौँबाट काठमाडौँ बाहिर जानुपर्ने अवस्थामा मुङ्ली नारायणगढ सड़कको अवस्था अहिलेसम्म पनि त्यो त्यति राम्रो हुन सकेको छैन, 5-6 घण्टा दैनिक जसो त्यहाँ जाम हुने गरेका उदाहरणहरू पनि छन्। अब यो सड़क सुरक्षा, सड़कको मर्मत सम्भारपट्टि यहाँहरूको ध्यान कस्तो छ?
अब हिजो हामीसँग यातायात व्यवस्था के अरे सड़क विभागको डिजी साहब पनि हुनुहुन्थ्यो, उहाँहरूले पानीको वर्षाको कारणले गर्दाखेरि हामीले भने जति मर्मत सम्भार चाहिँ गरेका छैनौँ, गर्न सकेका छैनौँ, तर पनि हामी दसैँमा यातायातलाई सहज बनाउनको लागि हामीले सड़कका खाल्डा खुल्ली पुर्ने लगायतका कामहरू गर्नलाई हामीले छुट्टै संयन्त्र खडा गरेर हामी काम गरिराखेका छौँ। र खास गरी उहाँले त्यही नारायणघाट मुङ्गलिन सडक, त्यसपछि खमला सिरा जिल्लाको जुन धनुषा नयाँ सडकहरू बन्दैछ त्यसमा पनि कसरी व्यवस्थापन गर्ने भनेर लाग्नु भएको छ। नारायणघाट र बुटवल सडक पनि त्यस्तै दुरावस्था छ भन्नुभएको छ, ती सडकहरूलाई पनि सुक्खा बनाउने र व्यवस्थितै त नभनौ अहिलेको जुन दुरावस्था छ त्यसलाई हामी केही सुधार गर्छौँ भनेर भन्नुभएको छ।
भनेपछि यहाँहरूले यतिको प्रयास गरिसकेपछि यसपालिको अब चाडपर्वमा यात्रुहरू सुरक्षित रूपमा आफ्नो गन्तव्यसम्म पुग्नका लागि, चाडपर्व मनाउन आफ्नो गाउँसम्म पुग्नका लागि यातायात सहज रूपमा पाउन सक्छन्, र बाटोमा पनि अवरुद्ध भइहाले पनि त्यो केही समयमै त्यो अवरुद्ध पन्छाउने काम हुन्छ भनेर नागरिकले विश्वस्त हुन सक्छन्, नागरिकले विश्वास गर्न सक्छन्।
अहिलेसम्म हामीले गरेको प्रयास हो, यो प्रयास अनुसार उहाँहरूलाई सहज होस् भनेरै हामीले एउटा वातावरण तयार गरिरहेका छौँ। त्यसमा हाम्रो सड़क विभाग, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायत सम्पूर्ण राज्य संयन्त्र नै लागू भएको के अरे परिचालित भएको अवस्था छ। त्यसको लागि यातायात व्यवसायी स्वयं परिचालित हुनुभएको अवस्था छ। आशा गरौं जनतालाई सबै सुलभ रूपमा आफ्ना चाडबाडहरू मनाउनको लागि सहज रूपमा गन्तव्य पुग्नको लागि सबैले सहयोग गरौं हुन्छ भन्ने विश्वास गरौं।
अब यहाँको संयोजकत्वमा हिजो बसेको समितिको बैठकले टाइम कार्ड लागू गर्ने निर्णय गरेको छ, यो टाइम कार्ड चाहिँ कस्तो हो, यो बारेमा पनि अलिकति जानकारी दिनुहोस् न।
अब हामीले अहिले यो ठाउँमा लागू गर्ने भनेर चाहिँ भनेका छैनौ, तर टाइम कार्ड कुन ठाउँमा लागू गर्ने भन्ने कुरो ट्राफिक यातायात व्यवसायी र यातायात व्यवस्था विभागले टाइम कार्ड लागू गर्छ। खास गरी बढी स्पिडमा हाँक्ने र त्यो दुर्घटना हुने सम्भावना भएका क्षेत्र उहाँहरूले पहिचान गर्नुहुन्छ र त्यो पहिचान भएको जस्तो अहिले हाम्रो खास गरी बिपी राजमार्गमा टाइम कार्ड लागू भएको मैले बुझिरहेको सुनिरहेछु। त्यस्तै अब अरू कुन कुन ठाउँमा लागू गर्नु भन्ने कुरो प्रहरी यातायात व्यवसाय र यातायात व्यवस्था विभाग मिलेर लागू गर्नुहुन्छ र त्यो चाहिँ छिटो त्यो ठाउँमा बढी स्पिड हाँकेर दुर्घटना हुन सक्ने सम्भावनालाई मध्यनजर गरेर त्यो कसरी कति समयमा त्यो मान्छे त्यो गाडी गन्तव्य स्थलमा पुग्यो भनेर प्रहरीले चेक गर्ने एउटा माध्यम हो।
रेडियो नेपालबाट अन्तरसंवाद कार्यक्रम सुन्दै हुनुहुन्छ। आजको अन्तरसंवादमा हामीले नजिकै नै गरेको नेपालीहरूको महान चाड दशैं तिहार छठ लगायत का चाड पर्व र यो चाड पर्वमा यातायात आवागमनमा बढ्ने र यसले चाहिँ निम्त्याउने दुर्घटना न्यूनीकरणका लागि भइरहेका प्रयासका सन्दर्भमा कुराकानी गरिरहेका छौं। हामीले कुराकानी गरिरहेका छौं गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता फणीन्द्र मणि पोखरेलसँग। उहाँको संयोजकत्वमा यो सड़क यातायातलाई सुरक्षित बनाउने सन्दर्भमा एउटा कार्यदल पनि मन्त्री परिषद बैठकले गठन गरेको छ र यो कार्यदलले हिजोदेखि आफ्नो काम पनि शुरू गरिसकेको छ। हिजोको बैठकले केही निर्णयहरू पनि गरेको छ। अब यातायात सुरक्षासँगै यसपालिको चाडपर्व अलिकति अन्य वर्षको भन्दा अलिकति फरक पनि हुने देखिन्छ, किनकि मक्सिर 4 गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको घोषणा भइसकेको छ। प्रदेश मक्सिर 4 गते प्रदेश र प्रतिनिधि सभाको निर्वाचन हुँदैछ। यो सन्दर्भमा गाउँघरमा अब अन्य वर्षमा भन्दा जमघट बढ़ी नै हुने अपेक्षा गरिएको छ। यो सन्दर्भमा यहाँहरूले त्यो सुरक्षा रणनीति कसरी अपनाउनु भएको छ, यो चाडपर्वसँगै त्यो प्रसंगलाई पनि जोडेर अब यो यसपालिको भनौं न दशैं तिहार छठ पर्व नजिकिँदै गर्दा चुनाव पनि घोषणा भइसकेको छ, मक्सिर 4 गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन हुँदैछ। यो सन्दर्भमा गाउँघरमा अलिकति मानिसहरूको आवागमन चहलपहल पनि बढ़ने देखिन्छ, अब यसमा पार्टीगत कुराहरू पनि आउने सम्भावना देखिन्छ। यो सन्दर्भमा यहाँ यो चाडपर्व लक्षित सुरक्षासँगै यो सुरक्षा अवस्थालाई जोडेर हेर्दा यहाँहरू कसरी त्यो भनौँ न त्यो सुरक्षा व्यवस्था कसरी गर्दै हुनुहुन्छ?
अब निश्चय पनि अब केही समस्या हुन सक्छन्, केही चुनौती हुन सक्छन्। हाम्रो जेनरल पुलिसिङ भन्दा हामीले अतिरिक्त पुलिसिङ गर्नुपर्ने अवस्था पनि छ।
हजुर,
हामीले हाम्रा सुरक्षा निकायलाई अतिरिक्त समय खर्च गरेर अतिरिक्त खटेर भए पनि जनताको जीवनको सुरक्षामा लाग्नु भनेर निर्देशन पनि दिइसकेको अवस्था छ। उहाँहरू लागिराख्नु भएको पनि छ र उहाँहरूले चाडपाड केन्द्रित सुरक्षा योजना र निर्वाचन सुरक्षा योजना सँगसँगै तयार गरेर कसरी परिचालित हुने उहाँहरू परिचालित भइराख्नु भएको छ।
अब चाडपर्वमा बढ़ी झैझगडा हुने मादक पदार्थको सेवन एउटा प्रमुख कारण पनि बनेको छ। अब नेपालको अवस्था हेर्ने हो भने हरेक ठाउँमा मादक पदार्थ चाहिँ सर्वसुलभ रूपमा उपलब्ध छ र त्यहाँ किन्न चाहिँ जो कोहीले पनि सक्ने अवस्था छ, जुनसुकै पसलमा पनि यो पदार्थ चाहिँ पाउने अवस्था छ। अब यो दशैं तिहारमा त्यो सेवन गरेर हुने झैझगडा चाहिँ एकदमै बढ़ी देखिन्छ विगतका उदाहरणहरू हेर्दा। अब यो प्रवृत्ति रोक्न, यो प्रवृत्तिलाई न्यूनीकरण गर्न यहाँहरूको कदम कस्तो हुन्छ अहिले?
अब जाँड रक्सी मादक पदार्थ नियन्त्रण गर्ने भन्ने कुरो हाम्रो एउटा जाँड रक्सी भनेको एउटा कल्चरै बनिसकेको अवस्था छ। त्यसलाई अब चुप लागेर मान्छे अब आफ्नो मनोरञ्जनको लागि खान्छ घरभित्र बस्छ भन्ने कुरो त केही पनि भएन, तर यसको कारणले गर्दाखेरि झगडा हुन सक्छ भन्ने हामीले त्यस्ता ठाउँहरू पनि पहिचान गरेका हुन्छौँ र त्यो झगडामा पीड़ित मान्छेहरूलाई मलाई यो मार्का पर भनेर उजुरी गर्ने टेलिफोन गर्ने ठाउँहरू पनि हामीसँग छ। ती ठाउँहरू प्रयोग गरेर जस्तो हाम्रा प्रमुख जिल्ला अधिकारीका नम्बर, जिल्लाको प्रहरी प्रमुखको नम्बर, सहायकको हाम्रो सहाय नम्बर, प्रहरीको नम्बर, ती नम्बरहरूलाई हामीले चुस्त दुरुस्त राख्ने व्यवस्था गरेका छौँ। हामीले अतिरिक्त नम्बरको व्यवस्था गरेको छैन। तिनै नम्बरहरूबाट काहीँ कुनै घटना घट्यो, काहीँ कसैलाई रिस्क भयो भनेदेखि उहाँहरूले टेलिफोन गरेर प्रहरी मगाउने र त्यो किसिमको इन्भाइरोमेन्ट क्रिएट गर्ने हुन्छ। र यो भनेको कस्तो भने हाम्रो समाजको संस्कारै बनिसकेको अवस्थामा यस्ता कुसंस्कारलाई संस्कार बनाउने हाम्रा प्रवृत्ति छन्, ती प्रवृत्ति निरुत्साहन गर्न हाम्रो सुरक्षा निकाय मात्रै होइन नागरिक समाज र निर्वाचित स्थानीय सरकारहरू पनि लाग्नुपर्ने अवस्था छ। र जिल्लामा स्थानीय सरकार र नागरिक समाजसँग समन्वय गरेरै प्रहरी र जिल्ला प्रशासनले काम गरिरहेको अवस्था पनि छ। अवश्य पनि सबै कसैलाई पनि त्यो किसिमको झैझगडा नहोस् भन्ने सोच सबैसँग छ र त्यो सोच अनुसार सबैले काम गर्नुहुनेछ। र त्यस्ता प्रब्लम भयो भने नेपाल प्रहरीलाई, सशस्त्र प्रहरीलाई र सुरक्षा निकायलाई लगायत सिडिओलाई सबै नागरिक समाज र स्थानीय सरकारले सहयोग गर्नुहुनेछ भन्ने हामीले अपेक्षा चाहिँ गरेको छ।
अब यहाँहरूको सक्रियता सँगै सुरक्षा निकायहरूको सक्रियता र अब स्थानीय तहको पनि यहाँले प्रसंग उठाउनु भयो, सँगै अब पछिल्लो समय प्रविधिको विकास पनि भएको छ, कुनै ठाउँमा केही घटना घट्यो कि तत्काल त्यहाँ चाहिँ थाहा पाइहाल्ने, विशेष गरी सुरक्षा निकायसँग त्यो पुगिहाल्ने त्यो घटनाको जानकारी, यी लगायतले भनौं न यो पछिल्लो समय यस्ता घटनाहरूको न्यूनीकरणमा योगदान पनि पुगेको छ, ठूलो सघाउ पनि पुगेको छ। अब यी सबै कारणले गर्दा यसपालिको चाड पर्व सुरक्षित रूपमा आम नागरिकले मनाउन पाउँछन् र उनीहरू चाहिँ सुरक्षित रूपमा आफ्नो गन्तव्यतर्फ लाग्न पाउँछन् भनेर विश्वास गर्न सकिन्छ, होइन?
अहिलेसम्म हामीले हाम्रो जुन गरेको छ राज्यको सम्पूर्ण सुरक्षा साधन र सबै सुरक्षा संयन्त्र त्यसैमा परिचालित भएको छ। स्थानीय सरकार र प्रदेश सरकार पनि यसमा दत्तचित्त भएर लागेको अवस्था पनि छ। सबैको समन्वयमा हामीले सकारात्मक रिजल्ट आउँछ भन्ने सोचौं।
अब यो सँगै पछिल्लो केही दिन अघि सुदूरपश्चिमका विभिन्न क्षेत्रमा बाढ़ी पहिरोले ठूलो धनझनको क्षति पनि पुर्यायो, ती पीड़ितहरूलाई राहत दिने काम पनि गृह मन्त्रालयले गरिरहेको छ, यो सन्दर्भमा यहाँहरूले के कामहरू गर्नुभएको छ, यो प्रक्रियाहरू कहाँ पुगेको छ?
अब उहाँहरूलाई हामीले सबभन्दा पहिले त जो जसलाई घाइते हुनुभएको छ घाइतेलाई हामीले व्यवस्थित हस्पिटलमा हामीले पुर्याएको छ, त्यहाँ उपचार भएको छ। त्यसपछि जो घरबार विहीन हुनुभएको छ उहाँहरूलाई अस्थायी आवास, अस्थायी टहराको व्यवस्थापन गर्ने व्यवस्था गरेको छ र त्यहाँ अलि ठुलो संख्यामा भएकोलाई नजिकैको सार्वजनिक स्थानहरूमा, स्कुलहरूमा हामीले राखेको अवस्था छ र त्यसमा प्रदेश सरकार, स्थानीय तहले पनि समन्वय गरेको छ र यसमा तत्काललाई हाम्रो एउटा मापदण्ड छ, त्यस्तो अवस्था भयो भने के गर्ने भनेर मापदण्ड अनुसार हामीले उहाँहरूलाई खाद्यान्न लगायत लत्ता कपडाहरूको व्यवस्थापन गरेको छ।
भनेपछि उनीहरूले, पीड़ितहरूले चाहिँ चाँडै नै राहत पाउँछन्, उनीहरू ढुक्क भएर बसे हुन्छ?
पीड़ितहरूलाई हामीले हाम्रो मापदण्ड अनुसार राहतहरू उपलब्ध गराएको छ।
हस् प्रवक्ताज्यू, हामीसँग कुराकानीमा रहिदिनु भयो, यसका लागि रेडियो नेपालको तर्फबाट यहाँलाई धेरै धन्यवाद। आजको अन्तर्सम्वादमा हामीले विशेष गरी नजिकै गरेको नेपालीहरूको ठूला चाडपर्व दशैं तिहार र छठ र यो समयमा चाडपर्व मनाउनका लागि आफ्नो गन्तव्यमा धेरै जाने क्रम हुन्छ र यो क्रममा यातायातका साधनहरूको अभाव पनि हुन्छ, कतिपय समयमा दुर्घटना पनि हुन्छ, यी सबै न्यूनीकरणका लागि यातायातको सुरक्षा, यातायात सुरक्षालाई प्राथमिकता दिँदै यात्रुहरूलाई सुरक्षित गन्तव्य स्थलसम्म पुर्याउनका लागि गृह मन्त्रालयले गरेको तयारी लगायतका सन्दर्भमा हामीले गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता फणीन्द्रमणि पोखरेलसँग कुराकानी गर्यौं। यो सँगै आजको अन्तर्सम्वाद यति नै, भोलि अर्को विषयमा हामी कुराकानी गर्न फेरि उपस्थित हुनेछौ। आजको कार्यक्रमबाट प्राविधिक साथी शंकर भण्डारीलाई धन्यवाद दिँदै म प्रवीण पोखरेल बिदा हुन्छु। नमस्कार।